الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم. اللهم أنت اجعل القرآن ربيع قلبي نور صدري جلاء حزني ذهاب همي وغمي. اللهم إني أعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. آج ہمارا جو عنوان ہے، علم تجوید کی اہمیت. علم کے معنی ہے جاننا، آگاہی حاصل کرنا. تجوید جو ہے اس کا روٹ ورڈ ہے جیم و دال. اس کے معنی ہے کسی چیز میں وسعت ہونا، کسی چیز کا عمدہ ہونا، کسی چیز کو سنوارنا. فن تجوید کی اصطلاح میں ہر مخرج، ہر حرف کو مخرج سے نکالنا اور اس کی صفات کی ادائیگی کرنا تجوید کہلاتا ہے. یعنی قرآن مجید کو عمدہ ادائیگی کے ساتھ پڑھنا اور جب اس کو پڑھا جائے تو پڑھتے وقت جو ہے ترتیل سے پڑھنا، حرفوں کو صحیح مخارج سے ادا کرنا، صفات سے ادا کرنا، اور جہاں ٹھہرنے کی جگہ ہے وہاں پہ ٹھہرنا، اور جو ایک قواعد ہیں ان کو پہچاننا تجوید کہلاتا ہے. تو دوسرا سوال یہ ہے ہمیں کہ تجوید جو ہے اس کا موضوع کیا ہے، اس کا ٹاپک کیا ہے. اس کا موضوع قرآن مجید ہے اور حدیث. تیسرا سوال ہے کہ اس کی فضیلت کیا ہے. اس سلسلے میں ہمیں قرآن مجید میں احکامات ملتے ہیں. اللہ رب العزت سورۃ الفرقان میں فرماتے ہیں، وَرَتَّلْنَاهُ تَرْتِيلًا، ہم نے قرآن کریم کو بواسطہ جبرائیل علیہ السلام ترتیل کے ساتھ اپنے رسول صلی اللہ علیہ وسلم کو پڑھ کر سنایا. یہ سورۃ الفرقان کی آیت نمبر 32 ہے. اسی طرح اللہ رب العزت جو ہیں سورۃ مزمل میں بھی فرماتے ہیں، یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا. تو ورتل القرآن ترتیلا، یہ سورۃ مزمل کی آیت نمبر 4 ہے. اس میں بھی فرمایا کہ قرآن مجید کو خوب ٹھہر ٹھہر کر اطمینان کے ساتھ پڑھو، اور ٹھہر ٹھہر کر اطمینان کے ساتھ پڑھنا اس سے کیا مراد ہے کہ ایک ایک حرف جو ہے وہ الگ ہو، ایک ایک حرف جو ہے وہ واضح طور پر جو ہے وہ نمایاں ہو. اسی طرح سورۃ البقرہ کی آیت نمبر 121 میں اللہ رب العزت نے کیا فرمایا، الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ اولئک یؤمنون بہ، کہ یہ وہ لوگ ہیں کہ جن کو ہم نے کتاب دی ہے، جب وہ اس کی تلاوت کرتے ہیں تو اس کا حق ادا کرتے ہیں، یہی لوگ ہیں جو اس پر ایمان لائے ہیں. تو اللہ رب العزت نے اعلان کر دیا، یہ بات بتائی کہ دراصل کتاب پر ایمان لانے والے کون ہیں جو اس کا तिलावत का हक अदा करते हैं। तो ये भी सबको पता ही है कि किरात और तिलावत जो है इसमें फर्क है। किरात पढ़ना है, रीड करना है, और तिलावत क्या है कि पढ़ने के साथ साथ उसके मानी भी उसके पीछे चलते चले आए। इस तरह पढ़ना के साथ साथ मानी जो है ना उस पर भी अमल किया जाए। और इसके लिए हमने ये मिसाल भी पढ़ी थी कि जब सूरज आता है तो इसके पीछे पीछे जो है वो चांद भी चला आता है। वश्शम्सि वदुहाहा वल्कमरि इज़ा तलाहा, कि कसम है सूरज की और उसकी रोशनी की और चांद की, जबकि वो इसके पीछे चला आता है। तो तला यतलू तिलवन, पीछे पीछे आना, फॉलो करना, इसी से तिलावत, ऐसे पढ़ना के साथ साथ माने भी उसके पीछे चलते चले आए। इसी तरह सूरत बनी इसराइल की आयत नंबर 106, इसमें अल्लाह रब्बुल इज्जत फरमाते हैं, वकुरआनन फरकनाहु लितकराहु अलन नासि अला मुक। कुरान करीम को हमने साफ साफ और वाज़े अंदाज में तरतील के साथ उतारा ताकि आप उसे लोगों के सामने तरतील के साथ पढ़कर सुनाएं। तो तरतील, हजरत अली रजी अल्लाह अन्हु से तरतील के मानी पूछे गए तो आपने फरमाया, हुआ तजवीदुल हरूफी व मारिफतुल वकूफ। हरूफ को तजवीद के साथ अदा करना और औकाफ में माहिर होने का नाम तरतील है। तो तरतील का तो आपको पता चल गया ना कि अलग अलग पढ़ना, अलग अलग वाजे करके पढ़ना, और उसके साथ ये बात भी कि हर हर हर्फ जो है वो वाजे हो। और औकाफ किसे कहते हैं कि जो कुरान जब आप पढ़ती हैं तो रुमूज औकाफ बाज कुरान के आखिर में भी होते हैं और बीच में भी बाज निशान लगे हुए मिलते हैं कि जीम है तो इसका मतलब क्या है, लाम है तो इसका मतलब क्या है ना, तो आप उसके मुताबिक जो है वो अदायगी करते हैं। तो ये जितनी भी आयात हमारे सामने आई ये दलालत करती हैं, ये दलील है इस बात की कि कुरान मजीद जो है उसको तरतील से जो है वो पढ़ा जाना चाहिए। और इस इल्म की फजीलत के लिए इतनी ही बात काफी है कि अल्लाह ताला ने इन आयतों में तरतील की निस्बत अपनी तरफ फरमाई है। जैसे सूरत अल फरकान की आयत में कहा ना, वरतलनाहु तरतीला, हमने कुरान करीम को जिब्राइल अलैहिस्सलाम के जरिए तरतील के साथ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पढ़कर सुनाया। तो इतनी ही बात काफी है कि अल्लाह ताला ने तरतील की निस्बत अपनी तरफ फरमाई है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सूरत मुजम्मिल ने हुक्म दिया, वरतिल कुरान तरतीला, के कुरान को तरतील के साथ पढ़ा करें और लोगों को भी फिर तरतील से पढ़ाएं और इनको भी तरतील के साथ पढ़ने का जो है वो हुक्म दें। तो लोगों को तरतील के साथ पढ़ाएं, ये हुक्म हमें कहां से पता चला, जो अभी हमने सूरत बनी इसराइल की आयत पढ़ी, व कुरआनन फरकनाहु लितकराहु अलन्नासी अला मुख। कुरान करीम को हमने वाजे और साफ साफ अंदाज में तरतील के साथ उतारा है। क्यों? लितकराहु अलन्नास, ताकि आप इसे लोगों के सामने तरतील के साथ पढ़कर सुनाएं। तो इन सब बातों से हमें क्या बात पता चलती है कि कुरान मजीद जो है वो अल्लाह को ये पसंद है कि तरतील से पढ़ा जाए। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, इन्नल्लाहा युहिब्बु अन युक्रा अल कुरआनु कमा उन्जिल, अल्लाह ताला को यही पसंद है कि कुरान मजीद जिस तरह उतरा है उसी तरह पढ़ा जाए। इब्ने खुजैमा फी सहिया। तो कुरान करीम की खालिस जबान क्या है? अरबी जबान है, और अरबी जबान ये अल्लाह की जबान है, ये जन्नतियों की जबान है, यानी अल्लाह ताला ने जन्नतियों के लिए भी ये जबान जो है पसंद की और कुरान करीम को अल्लाह ताला ने अरबी जबान में जो है वो नाजिल किया। तो इसका लबो लहजा खालिस अरबी होना चाहिए, और फने तजवीद है ही ये कि अरबों के लबो लहजा को महफूज कर लिया जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, इक्राउल कुरान बिलहूनिल अरबी व अस्वातिहा, कि कुरान मजीद को अरबों के लबो लहजा के मुताबिक पढ़ो, दहकी की रवायत है। तो इस सारी बातों से अगर हमें पता चले तो क्या समझ में आती है कि कुरान मजीद के जो हुरूफ हैं उनकी सही अदायगी, उनके मखारिज का मालूम होना, उन हुरूफ को उनकी सिफात के मुताबिक अदा करना, وہ صفات لازمہ ہیں یا کہ غیر لازمہ ہیں، حروف کو موٹا پڑھنا یا کہ باریک پڑھنا، مفخم یا مرقق. تو یہی فن تجوید ہے. اسی طرح دارمی کی روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، حسن القرآن بی اسواتکم فإن الصوت الحسن يزيد القرآن حسنا. قرآن مجید کو اچھی آواز سے پڑھو، کیونکہ خوبصورت آواز سے قرآن کریم کے حسن میں اضافہ ہوتا ہے. تو جب تک قرآن عرب میں رہا تو کیا تھا کہ اس وقت تک قرآن کی پڑھائی میں اس کے حروف کی ادائیگی میں کوئی بھونڈا پن نہیں آیا، کوئی عیب نہیں آیا اس کی ادائیگی میں. جب یہ عرب سے نکل کر عجم میں پہنچا تو پھر کیا تھا کہ لوگوں نے اپنے اپنے لب و لہجے کے مطابق اس کو پڑھنا شروع کیا. تو اس سے قرآن کریم کی جو عربیت تھی وہ زخمی ہوئی، مجروح ہوئی، اس میں فرق آنے لگا. تو اس بات کی ضرورت محسوس ہوئی کہ اسلام جو ہے، یہ اسلام کی ضرورت ہے کہ قرآن مجید کے جو حروف ہیں، ان کے الفاظ کی جو ادائیگی ہے، کہ اس کی وضاحت کی جائے، تاکہ جتنے بھی دنیا اسلام میں مسلمان ہیں وہ قرآن مجید کو صحیح انداز میں جو ہے وہ پڑھیں. حافظ ابن جزری رحمت اللہ علیہ، انہوں مقدمہ جزریہ میں ان کے تجوید کی اہمیت کے بارے میں اشعار ہیں بڑے خوبصورت. ان میں سے کیا ہے کہ ول اخذ بالتجوید حتم اللازم بل لم یجود القرآن آثم. اور تجوید کے مطابق تلاوت ضروری اور لازمی ہے. ملم یجود، اور جو شخص جو ہے وہ صحیح طریقے سے یجود القرآن، یعنی صحیح طریقے سے عمدگی کے ساتھ قرآن کو نہ پڑھے، تو آسم، آسم جو ہے اس کا کیا ہے روٹ ورڈ؟ حمزہ تامیم. اس کے معنی کیا ہیں؟ گناہ. اور اسی سے ہم نے یہ بھی پڑھا تھا نا کہ ناکہ تو آسم ایسی اونٹنی کو کہا جاتا ہے جو تیز چل سکتی ہو اور پھر جان بوجھ کر آہستہ چلے، ہے نا؟ تو اسیم اسی سے لفظ ہے، اسی سے جو ہے وہ یہاں پہ بھی آسم. تو اس شعر سے بھی ہمیں کیا پتا چلا کہ یہ ضروری ہے کہ تجوید کے مطابق پڑھا جائے. دوسرے شعر میں یہ کہتے ہیں، لِأَنَّهُ بِهِ الْإِلَهُ أَنزَلَ وَهَكَذَا مِنْهُ إِلَيْنَا وَصَلَ. کیونکہ قرآن کو اللہ تعالیٰ نے تجوید ہی کے ساتھ نازل کیا ہے، اور اسی شان سے اللہ تعالیٰ نے ہم تک جو ہے وہ ہم تک پہنچا ہے. تو ان سب باتوں سے جو بات سمجھ میں آئی وہ کیا ہے کہ قرآن مجید کو عمدہ ادائیگی کے ساتھ پڑھا جائے، اور حروف کی صحیح مخارج کے ساتھ پڑھا جائے، اور اس کی صفات کے ساتھ پڑھا جائے. تو یہ تو ہمیں پتا چلا کہ علم تجوید جو ہے وہ تجوید کسے کہتے ہیں، اس کا موضوع کیا ہے، اور اس کی فضیلت کیا ہے. پھر اگلی بات کیا ہے کہ اس کا مقصد کیا ہے، تجوید سے پڑھنے کا اس کی غایت کیا ہے، اس کا مقصد کیا ہے. اس کا مقصد یہ ہے کہ قرآن مجید جب پڑھا جائے، اللہ کی کتاب جب پڑھی جائے، تو اس کے اندر کوئی خطا نہ ہو، اس میں کوئی بھی غلطی نہ ہو. اور اس کا فائدہ کیا ہے کہ دنیا میں بھی سعادت ملے اور آخرت میں بھی ہمیں کامیابی ملے. کیونکہ ہمیں یہ بات تو سب کو پتہ ہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی بہت سی ایسی حدیث کہ جس سے یہ بات پتہ چلتی ہے کہ قرآن مجید کی تلاوت کی اور اس کو قراءت سے پڑھنے کی کتنی اہمیت ہے. آپ نے ایک جگہ فرمایا، خیرکم من تعلم القرآن وعلمہ، تم میں سب سے بہتر وہ ہے جو قرآن سیکھتا ہے اور سکھاتا ہے. پھر اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا، اس مومن کی مثال جو قرآن پڑھتا ہے مثل ترنج کے ہے، جس کی خوشبو بھی اچھی اور مزہ بھی اچھا. مسند احمد نے اس کو روایت کیا ہے. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، قرآن مجید پڑھنے والے کو ہر حرف کے بدلے 10 نیکیوں کا ثواب ملے گا. یہ ترمذی کی روایت ہے. اسی طرح ترمذی، نسائی اور ابن ماجہ نے اس حدیث کو روایت کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص قرآن شریف پڑھنا سیکھتا ہے، اس کی تلاوت کرتا ہے اور اسی پر عمل کرتا ہے، اس کی مثال مشک سے بھری ہوئی تھیلی کسی ہے جس کی خوشبو تمام مکان میں پھیلتی ہے. جیسے مشک خوشبو کو کہتے ہیں نا، کہ اس کی خوشبو جو ہے وہ تمام مکان میں جو ہے وہ پھیلتی ہے. اور جس مومن کے سینے میں قرآن نہ ہو تو اس کا سینہ تو ایسا ہے جیسے کہ اجڑا ہوا ہو. تو قرآن مجید کی تعلیم حاصل کرنا اس کی تعلیم دوسروں کو دینا اور تلاوت کرنے والوں تلاوت سے ہی کو جو ہے اس کو آگے پرموٹ کرنا اس کا بہت ثواب ہے. اور یہ بھی ضروری ہے کہ جب اس کا فن سیکھا جائے, جب اس کی تعلیم سیکھی جائے تو پھر جو ہے وہ قراءت کے آداب طور طریقے سب کا جو ہے وہ خیال رکھا جائے. اور اس میں سب سے پہلی چیز تو یہ ہے کہ ہمیں اس بات کا یقین ہونا چاہیے کہ یہ الہامی کتاب ہے, یہ اللہ کی کتاب ہے. اور دوسری بات یہ ہے کہ ہمیں پاک اور صاف ہونا چاہیے. پھر تیسری بات یہ ہے کہ قرآن کے احترام کے لحاظ سے اس بات کا خیال رکھنا چاہیے کہ اس سے پہلے وضو کر لیں, تیمم کر لیں, جو بھی اس وقت کی ضرورت ہے اس کو کیا جائے. لا یمسہ الا المطہرون جو ہے, کیونکہ ناپاک لوگ جو ہیں وہ اس کو نہیں چھوتے. تو کپڑا بھی پاک ہو, جسم بھی پاک ہو, اور کوشش کریں کہ جب تلاوت ہو تو ادھر ادھر کی بیکار باتیں جو ہیں وہ نہ کی جائیں. جب تلاوت ہو رہی ہو تو خاموشی سے سنا جائے, اور جب باتیں کرنی ہو تو تلاوت بند کر دی جائے, تاکہ تلاوت جو ہے اس کا احترام کیا جائے. پھر اسی طرح سے جو ایک اور بات پتہ چلتی ہے وہ کیا ہے کہ اللہ کے کلام کو نہ چیخ چیخ کر نہیں پڑھنا چاہیے, گانے کے انداز میں نہیں پڑھنا چاہیے, متوسط آواز میں اچھے سے پڑھنا چاہیے. کیوں اللہ رب العزت جو ہے وہ اسی بات کو پسند کرتے ہیں کہ اس کو ترتیل سے پڑھا جائے, قاری کی طرح, تاکہ ہمیں قرآن کی لذتیں اور برکتیں ملیں. اور جب بھی قرآن کی تلاوت ہو رہی ہو تو خاموشی کے ساتھ جو ہے وہ سننے والا سنے اور پوری طرح اس کی طرف متوجہ ہو, کیونکہ اللہ رب العزت فرماتے ہیں اذا قرئ القرآن فاستمعوا له وانصتوا لعلكم ترحمون. جب قرآن پڑھا جائے تو سنو اور پوری طرح اس کی طرف متوجہ ہو تاکہ اللہ کی طرف سے تم پر رحم کیا جائے. تو جیسے کلاس ہو رہی ہے, قرآن مجید پڑھایا جا رہا ہے, تو آپ کسی وجہ سے آپ لیٹ آئے ہیں تو کیسے آپ آئیں گے؟ بغیر سلام کیے خاموشی سے آپ آ کے بیٹھ جائیں گے. قرآن پڑھایا جا رہا ہے, آپ کو کوئی ایمرجنسی ہوگی, آپ اٹھنا چاہ رہے ہیں. ویسے تو اس کا حق یہی ہے کہ ہم اپنی زندگی کے عام معاملات میں جب کسی انسٹیٹیوٹ میں جاتے ہیں چھوٹی چھوٹی باتوں میں کلاس کو چھوڑتے نہیں ہیں, تو اس کو چھوڑنا نہیں ہے, اس میں سے اٹھنا نہیں ہے. لیکن اگر خدا نخواستہ کوئی ایمرجنسی ہے, بغیر شور کیے, بغیر کوئی آہٹ پیدا کیے, آواز نکالے جو ہے, ہم اپنی جگہ سے پھر اٹھیں تاکہ قرآن مجید کی تلاوت کے جو آداب ہے اس میں جو ہے وہ حرف نہ آئے. حضرت علی رضی اللہ عنہ فرماتے ہیں جس نے مجھے ایک لفظ بھی پڑھایا وہ میرا مالک ہے, وہ مجھے فروخت کر سکتا ہے. جب دنیا کی تعلیم کے استاد کا یہ درجہ ہو تو دینی تعلیم جو دے اور خاص طور پر قرآن کی, تو پھر اس کا ادب کرنا, اس کا احترام کرنا اور اس کا مرتبہ تو بہت ہی بلند ہے. تو اب اس کے بعد جو ہے ہم آگے چلتے ہیں کہ قرآن مجید کی جو قرآن مجید کو تجوید کے ساتھ پڑھنا ہے تو اس کا کیا حکم ہے, اس کا کیا درجہ ہے. تو اس کا علم حاصل کرنا جو ہے وہ کیا ہے کہ فرض کفایہ ہے, اور اس پر عمل کرنا جو ہے وہ فرض عین ہے ہر مسلم پر. علی کل مسلم و مسلمت, تو ہر مسلمان پر جو مرد ہو یا عورت, ان کے اوپر لازم ہے کہ اس کے مطابق جو ہے وہ قرآن کی تلاوت کریں. اور کم از کم ہمیں اتنی تجوید آنی چاہیے, فن تجوید سے پہ اتنی مہارت ہونی چاہیے کہ ہم اپنی نمازوں کو ٹھیک پڑھ سکیں, نمازوں کی ٹھیک ادائیگی کر سکیں, اور قرآن مجید جو ہے اس کو صحیح انداز میں پڑھ سکیں. پھر اس کے بعد کیا ہے کہ جو بھی ہم تجوید جب پڑھتے ہیں تو اس کے ارکان کیا ہیں, ارکان کس کا واحد کیا ہے؟ رکن. اور رکن کس کو کہتے ہیں؟ پلر کو کہتے ہیں, پلرز کو, ستون کو کہتے ہیں. اور کسی بھی عمارت کی تعمیر میں پلر بہت اہم کردار ادا کرتے ہیں, کیونکہ پوری چھت ان پلرز پر کھڑی ہوتی ہے. اگر وہ پلر ہی ہٹ جائیں تو وہ چھت جو ہے وہ ڈھہ جاتی ہے. تو وہ چار ہیں, حروف کے مخارج کو جاننا, حروف کی صفات, نمبر تین زبان سے اس کی تکرار, और इसको मशायख के मशायख से लेना, जो भी इसके उलमा है ना उनसे सीखना। मारिफता मखारिजिल हुरूफ नंबर 1, मारिफता सिफातिहा नंबर 2, नंबर 3 रियाजतुल लिसानी बिकसरतिल तकरार, नंबर 4 अल अख्ज़ु मिन अफवाहिल मशायख। अगला अहम जो उनवान है वो क्या है कि तिलावत के मरातिब क्या है। इसके 3 मरातिब हैं। नंबर 1 तरतील, और तरतील ये है कि कुरान की किरात जो है ये इत्मीनान के साथ की जाए, बिदूने गैरे उजला, यानी उजलत के बगैर, तदब्बुर मानी पर तदब्बुर के साथ, और हर हरफ को उसके मखरिज से निकालते हुए, और हर हरफ को उसका हक अदा, उसका हक जो अदायगी का हक है ना उसको देते हुए, और उसकी सिफात के साथ। तरतील से पढ़ने का क्या मतलब है कि कुरान की किरात बगैर जल्दी के, नंबर 1 इत्मीनान के साथ करना, नंबर 2 मानी पर तदब्बुर करते हुए, नंबर 3 हरूफ को उसके मखारिज से इस तरह निकालना कि हर हरफ को उसका हक दिया जाए अदायगी का, और उसकी सिफात की अदायगी करते हुए। यह है तरतील। तो आराम के साथ जैसे उसको पढ़ना, आप तजवीद की टीचर ने आपको ये बताए भी थे। दूसरा है अलहदर, हा दाल रा, इसका ये मतलब है कि जो अहकाम है इनकी रियायत करते हुए किरात को जल्दी करना। वहु वहुल इसराउ फिल किराती मा मरात फिल अहकाम, अहकाम की जो रियायत है ना उसका ख्याल रखते हुए लेकिन तेजी से करना। और तीसरा क्या है तदवीर, इसको दरमियाने दरमियाने अंदाज में करना, बैनल तरतील वल हदर। तदवीर क्या है? बैनल तरतील वल हदर, कि तरतील जो है तरतील ना तो जल्दी किया जाए और ना ही बहुत आराम से, इन दोनों के दरमियान। और तदवीर कैसे लिखते हैं? ता दाल वो या रा, और शुरू में अलिफ लाम लगा दें, अल तरतील अल हदर अल तदवीर। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। तो मुख्तलिफ तरीके से तिलावत की जाती है। बाज़ औक़ात कारी साहब, आप मुख्तलिफ अगर मशायख की केस्टों को भी सुने तो आप मिसाल दें कि तरतील के साथ किसी की जो बहुत आराम आराम के साथ पढ़ी हुई है, कि जिसमें तजवीद के अहकामात हैं, गुन्ना है, इख्फा है, सिफात हैं, उनकी अदायगी बड़े आराम से हुई है। हाँ, कारी मिशारी राशिद ने, तो उसमें भी क्या है? आहिस्ता आहिस्ता और आराम के साथ की है। फिर इस अगर इसमें इसका क्या मतलब है कि तरतील के साथ है? अगर हम कहेंगे कि हदर के साथ है तो इसके क्या मानी है कि जल्दी करनी है। कारी शरीम या सुदेश, या ये जो तरावी की नमाज में जब की जाती है तो उस वक्त हदर होता है, क्योंकि अगर तरतील के साथ की जाए तो मुमकिन नहीं हो पाता कि कुरान जो है मुकम्मल हो सके। और तदवीर क्या है? इसका रूट दौर है, दाल वौरा। तो इससे मुराद क्या है कि दरमियाने अंदाज में, हाँ दरमियाने अंदाज में जो है आप इसको करेंगे। तो अच्छा, अब इसके बाद जो है कि हम जब इसकी हम इसको तजवीज से तरतील से पढ़ेंगे तो इसका हमें फायदा क्या होगा, और ना पढ़ने का हमें जो है वो नुकसान क्या होगा। अब आप देखें कि इसको पढ़ने से हमें क्या फायदा होगा कि हम इस तरह मुख्तलिफ गलतियों से जो है वो बच सकते हैं जब हमें तजवीद का पता चलता है। इसकी आपके सामने मिसाल है, जैसे आप देखें कि अब तो आपने ये लफ्ज पढ़ा भी है, ये है अलीम, ठीक है। दूसरा लफ्ज क्या है? ये भी अलीम ही है, अगर हम पढ़े तो अलीम ही है, लेकिन अलीम तो हमजा लाम या मीम अलीम जो है इसके मानी क्या है? दर्दनाक, इसका रूट है ना हमजा लाम मीम अलम, तो अलमनाक थी कहानी, बड़ी दर्दनाक थी कहानी, तो अजाब उन अलीम, दर्दनाक अजाब। और आइन अलीम, علم سے ہے، عین لام میم، علم جاننے والا ہے نا، بہت جاننے والا. تو جب ہمیں تجوید کے کا پتہ چلتا ہے اور ہر حرف کا پتہ چلتا ہے کہ اس کا مخرج کیا ہے، تو ادائیگی میں حمزہ اور الف کی ادائیگی میں اور عین کی ادائیگی میں فرق ہو جاتا ہے نا، فرق ہے نا، تو اس سے جو ہے انسان غلطیوں سے بچ جاتا ہے. دوسری اچھی مثال جو ہے یہ زلہ کی ہے. زلہ ذلیل ہوا ہے، زلہ ذلیل ہوا. زلہ زے کے ساتھ کیا ہے کہ وہ پھسلا. فَأَزَلَّهُمُ الشَّيْطَانُ، پھر ان دونوں کو بہکایا شیطان نے. وہ کون سے دونوں؟ آدم علیہ السلام اور بی بی حوا، دونوں کو بہکایا. یہاں زا ہے، یہاں زال ہے، ان دونوں کی ادائیگی میں فرق ہے. عام طور پہ ثنایا الیا، اوپر کے جو دو دانت ہیں ان کے اندر کی طرف زبان کا کنارہ لگایا جاتا ہے تو زال نکلتا ہے. از، از، اوز، ہے نا. اور جو زا ہے یہ ثنایا الیا اور سفلا کے بیچ میں آتی ہے تو زا نکلتا ہے. اور اس میں سیٹی کی آواز ہوتی ہے، اس میں سیٹی کی آواز نہیں ہوتی، اس میں قدرے جو ہے وہ کیا ہے کہ نرمی ہوتی ہے. تو اس کو کیسے پڑھنا ہے؟ از، از، اوز. تو یہ کیا پڑھا ہم نے؟ زا، زا پڑھی نا. اور یہ کیا ہے؟ زال. از، از، اوز، سیٹی کی آواز بھی نہیں. تو حروف کی صفات کی ادائیگی بھی ہونی چاہیے، مخارج بھی صحیح جگہ سے وہ ٹچ ہو، اس جگہ چیز کو لیا جائے، ہے نا. تو اس کی ادائیگی میں کیا ہے کہ زبان اوپر اور نیچے کی دونوں دانتوں کے درمیان آئی ہے. ثنایا الیا اور ثنایا سفلا. جب میں الیا کہتی ہوں تو اس سے مراد کیا ہے؟ اوپر کے دو دانت. اگر آپ اوپر کے دانت صرف کہیں گے تو سارے دانت مراد ہیں، پھر ایسا نہ ہو پورے دانتوں کو زبان لگانی شروع کریں. آپ نے دانتوں کے نام اس لیے پڑھے ہیں نا تاکہ آپ کو پھر پتہ چلے، کیونکہ پھر اب یہ نہیں کہا جائے گا کہ دانت تین لینے ہیں کہ چار لینے ہیں کہ کارنر کا لینا ہے کہ بیچ کا لینا ہے. دانتوں کے جو نام ہیں اس کے مطابق ہی آپ جو ہے اس کو یاد کریں گے. تو زلہ، 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 زلہ کے معنی کیا ہے؟ ذلیل ہوا. زلہ کے معنی کیا ہے؟ پھسلا. اور پھر ہے زلہ، یہ زوئے کے ساتھ ہے. ہاں، شائع کے لیے بھی آتا ہے اور بعض اوقات وہ گیا اس کے لیے بھی آتا ہے. اسی طرح اگلا لفظ ہے دولہ. شاباش، صحیح ہے کہ وہ جو ہے گمراہ ہوا. تو اب آپ دیکھ لیں کہ فرق سے جو ہے وہ حروف کے فرق سے جو ہے وہ معنی میں فرق پیدا ہو رہا ہے. تو اگر ہم اس کو ایک ہی طرح سے ادا کریں گے تو پھر کیا ہے کہ قرآن کے معنی بدل جائیں گے، تو اس کا کیا ہے پھر؟ گناہ ہوگا، انسان جو ہے وہ گناہگار ہوگا. اسی طرح سے آپ دیکھیں کہ سورۃ الاثر میں ہے وتواسو، ٹھیک ہے. کچھ لوگ اس کو ایسے اگر پڑھیں وتواسو اتنا فرق نہیں پتا چلتا، لیکن یہ حرکت کا فرق ہے. پہلے ہم نے حرف کا فرق دیکھا، اب یہ حرکت کا فرق ہے. وتواسو، وتواسو، تا کے اوپر ہم نے زبر پڑھی، یہاں پر ہم نے جو ہے تا کے اوپر جو ہے وہ جزم پڑھی، سکون پڑھا نا. وتواسو، وتواسو، بعض اوقات ہمیں اتنا پتہ نہیں چلتا. اسی طرح آپ نے سورت فاتحہ میں آپ پڑھیں ان امتو، ان امتا، تو تم میں نے انعام کیا تو شرک ہو گیا نا، اور ان امتا تو نے انعام کیا. تو حرکت کے فرق سے بھی جو ہے قرآن کے معنی بدل جاتے ہیں. حرکت کا فرق ہو، حروف کے لکھنے کا، حروف کی ادائیگی کا فرق، تو معنی بدل جاتے ہیں. تو ان سب تمام مثالوں سے ہمیں یہ بات پتہ چلتی ہے کہ تجوید کے ساتھ پڑھنا جو ہے وہ بہت ضروری ہے. اچھا، اگلا یہ دیکھتے ہیں کہ الف اور حمزہ میں کیا فرق ہے، کیونکہ اب یہ باتیں جو ہیں وہ یاد رکھنے کی ہیں تاکہ تجوید کے مطابق ہم صحیح سے قرآن جو ہے اس کو پڑھ سکیں. آپ الف کے بارے میں یہ بات یاد رکھیں کہ الف ہمیشہ جو ہے وہ خالی ہوتا ہے، خالی. تو اب ہم پڑھیں گے الف اور حمزہ میں فرق. الف اور حمزہ میں فرق یہ ہے کہ الف جو ہے وہ ہمیشہ خالی ہوتا ہے، अलिफ हमेशा खाली होता है, कभी मुतहर्रिक नहीं होता। खाली से मुराद क्या है कि इसके ऊपर कोई हरकत नहीं आती, और अलिफ के ऊपर जब हरकत आएगी तो ये फिर अलिफ नहीं रहेगा, ये हमजा बन जाएगा, आ ई उ। और हमजा जो है ये दो तरह से लिखा जाता है, हमजा बशकल अलिफ। इस हमजा को कौन सा हमजा कहेंगे? हमजा बशकल अलिफ। और ये हमजा कौन सा हमजा है? ये हमजा हमारा मुतारिफ ही है, सबको पता है कि ये हमजा है। और हमजा के ऊपर जब भी सुकून आ जाए तो ये झटके से पड़ी जाती है। जब भी हमजा पर सुकून आएगी, जैसे ये जा, और वैसे अगर ये ना, और ये यहां पे क्या है, ये जीन के साथ जो अलिफ है तो ये क्या है? ये अलिफ ही है ना। अगर इसके ऊपर मैंने जबर दे दी तो ये क्या है? हमजा बन गया, जा। ठीक है, तो इसी तरह जो है आप मुझे झटके से हमजा की कोई मिसाल दें। मुमिनून, बेसल मसीर, शाबाश, जेता। ठीक है, तो ये सारी, यानी ये याद रखना है कि जब भी हमजा पर जो है वो सुकून आ जाएगा, बेशक इस वाले हमजा पर आए या इस पर आए, इस पर आए तो क्या है कि वो झटके के साथ पढ़ा जाएगा। अब मैं बोर्ड के ऊपर ये लिख रही हूं और मुझे बताएं कि इन दोनों में क्या फर्क है। ठीक है, ये पहला क्या है? अलिफ। और दूसरा क्या है?
हमजा।
और ये तीसरा क्या है?
हमजा।
ठीक है, और इन दोनों हमजा में क्या फर्क है? इस पहले हमजा को आप क्या कहेंगी? हमजा बशकल अलिफ, हमजा बशकल अलिफ। और दूसरा हमजा हमजा ही है, यानी ये हम असल में, मैं इसको इसलिए वाजे कर रही हूं कि हमारे बहुत से लोग इसको हमजा नहीं समझते, उसको वो हमजा नहीं समझते, और बहुत से लोग सिर्फ इसी को हमजा समझते हैं। तो अलिफ पर भी जब जेर जबर या पेश आ जाए, कोई भी हरकत आ जाए, तो वो हमजा बन जाता है। फिर अगली हमारी जो चीज है वो पढ़ने की क्या है कि हरकात किसे कहते हैं? जबर जेर पेश को हरकात कहते हैं। हरकत, हरकात किसकी? हरकत की जमा क्या है? हरकात। जब आप हरकत में होते हैं तो क्या करते हैं? आप मूव कर रहे होते हैं, है ना। जब आप बैठे हुए होते हैं आप सुकून में होते हैं। तो इसी तरह जब हरूफ को हरकत मिलती है तो हरूफ हरकत करने लगते हैं, जब उन पर कोई हरकत नहीं होती वो सुकून से बैठे हुए होते हैं, है ना। जो ही हरकत हुई, हरकत मिली तो हरकत में आ गए। समझ आ रही है बात की? तो हरकत की अदायगी का तरीका, सबसे पहले हम जबर को लेंगे। ठीक है, जबर, तो जबर की अदायगी में कैसे अदा करना है इसको कि मुंह पूरी तरह खुल जाए। आ आ, यानी ये बढ़ भी सकता है। और एक हरकत कितनी लंबी की जाती है? एक हरकत एक अलिफ के बराबर नहीं होती, वो तो फिर हरूफ मद्दा बन जाता है ना। तो एक हरकत आ ई उ, बस इतनी ही देर के लिए कि आप एक उंगली को खोलें और एक उंगली को बंद कर ले। आ ई उ, तो उंगली को खोलना, उंगली को बंद करना जो है, इतनी देर एक उंगली को खोलने और बंद करने में जितनी देर लगती है उतनी देर एक हरकत की अदायगी की जाती है। तो जबर की अदायगी में मुंह पूरा खुल जाए और इसके साथ साथ आवाज भी पूरी तरह सीधी हो और खुली भी हो। हाँ, आवाज सीधी जाती भी महसूस होती है, मुंह खुला हुआ है और आवाज की अदायगी में महसूस होता है कि पूरी तरह खुलकर निकल रही है। आ, और जेर की अदायगी में क्या है कि आवाज पूरी तरह पस्त हो, नीचे की तरफ हो, नीची हो, जैसे ई। अब आवाज फील हो रही है ना, नीचे की तरफ है। आ, आवाज ऊपर की तरफ ऐसे सीधी फील हो रही है, आप देखें महसूस करें। आ ई, ई में आवाज नीचे पस्त महसूस होती है, नीचे की तरफ महसूस होती है। तो ताकि एक चीज की हमें अदायगी जब आए, समझ आएगी, तो हमें उसको फिर करना भी आसान हो जाएगा। और जेर की हरकत को हम यूं भी, उसकी अदायगी के तरीके को यूं भी हम समझ सकते हैं اس کو ہم یوں بھی سمجھ سکتے ہیں کہ زیر کو جو ہے وہ یا مدہ کی بو دے کر پڑھیں. یا مدہ کی آپ کسی کو سکھا رہی ہیں, ٹھیک ہے, آپ سیکھ رہی ہیں یا کسی بچے کو سکھا رہی ہیں. اب اس کو نہیں پتا یہ زبر کیا ہے, زیر کیا ہے نا, اس کو نہیں پتا نا, تو آپ اس کو پھر اس طرح مثال سے بھی بتا سکتی ہیں کہ اس کو یا مدہ کی بو دے کر پڑھے. ای ایسے محسوس ہو رہا ہے نا کہ آپ نے اس طرح اس کو پڑھ رہی ہے جیسے ای یا مدہ کی بو دے کر, ٹھیک ہے. تو ایک تو ایک ہی ساؤنڈ ہے دونوں کی, زیر کی ساؤنڈ اور یا مدہ کی ساؤنڈ ایک ہی ہے, زبر کی ساؤنڈ اور الف کی ساؤنڈ ایک ہی ہے, اور پیش کی ساؤنڈ اور وا کی ساؤنڈ بھی ایک ہی ہے. تو اگلا آواز اگلی بات کیا ہے کہ پیش کی ادائیگی کا طریقہ کیا ہے, پیش کی ادائیگی کا طریقہ کیا ہے. تو اس کی ادائیگی میں دونوں ہونٹ پوری طرح گول ہو جائیں اور واو مدہ کی بو دے کر باریک آواز کے ساتھ پڑھا جائے. او او آپ دیکھیں پورے ہونٹ گول ہو گئے نا. اور عربی زبان میں یہ جو حرکات ہیں یہ تو ہم اردو میں کہتے ہیں نا زبر زیر پیش, لیکن عربی زبان میں ان کے اور نام بھی ہیں. اس کو فتحہ فتحہ اور نصب بھی کہتے ہیں, دو نام, ٹھیک ہے. اسی طرح زیر کو کسرہ اور جر بھی کہتے ہیں. اسی طرح پیش کو دمہ اور رفع, ٹھیک ہے, یہ بھی کہتے ہیں. تو ہو سکتا ہے عربی ٹیچر جب آپ کو پڑھائیں تو بیچ میں کہیں گے کہ یہاں پہ فتح آئے گی, بعض لوگ فتح کی بجائے کہتے ہیں نصب, تو نصب بھی زبر کو کہتے ہیں. اور اگر کوئی فتح بولے تو بھی زبر کو کہتے ہیں. اسی طرح اگر کوئی زیر بولے تو بھی سمجھ آئی جاتی ہے, لیکن ہمارے جیسے یہاں کی جو ینگ جنریشن ہے وہ زیر زبر پیش سے نہیں پڑھتے. جو مساد میں جاتے ہیں اور یہاں پہ جب پڑھتے ہیں تو وہ عام طور پہ انہی اعراب سے پڑھتے ہیں, وہ کہیں گے یہاں پہ جر ہے, فتح ہے, دمہ ہے نا. تو ہمیں بھی اس کی سمجھ آئے. اور ویسے ہمیں بہت سے چیزوں کے بہت سے نام آتے ہیں, وہ کچن کی ہوں, وہ گروسری کی ہوں, وہ لانڈری کی ہوں, وہ گھر کی ڈیکوریشن کی ہوں. جہاں پہ یہ بات آ جاتی ہے جہاں قرآن کی, دین کی, اسلام کی, تو اس کو ہم بودر نہیں کرتے کہ اس پر ہم تھوڑی محنت کریں اور توجہ کریں. ہم کہتے ہیں نہیں, ذہن نہیں کام کرتا, اب میری ایج نہیں رہی, اور اس ایج میں لائسنس سب نے لے لیا ہے, جی جی یعنی جی کا لائسنس. اکثر لوگ یعنی سارے وہ کہتے ہیں نا کہ جی سے ہی سب کچھ بنتا ہے نا, امی جی تو ابا جی. اور ویسے بھی زندگی میں اچھی بیوی بننے کے لیے جی کرنا بہت ضروری ہے, لیکن جب یہاں آئے تو پتا چلا کہ جی کے بغیر اب حرکت میں ہی نہیں ہے. کینیڈا آئے تو جی جی سے ہی سب کچھ ہے نا. تو اس جی کے پیچھے آپ سب بھاگے تو جی نے جی لے کے ہی دم لیا, پہلے جی کرتے تھے اب جی لینا شروع کر دیا. تو جب عام زندگی میں جی کو اتنی اہمیت دیتے ہیں تو پھر یہاں پہ بھی ہمیں اس کو اہمیت دینی چاہیے اور کیا کرنا چاہیے, محنت کرنی چاہیے. تو اب ہمیں یہ بات سمجھ میں آئی کہ حرکات کو معروف طریقے سے پڑھنا چاہیے. حرکات کے اندر پھر وہ جزم بھی آتا ہے نا, اس کو سکون بھی کہتے ہیں. بعض اوقات یہ بعض قرآن پر اس طرح لکھی ہوئی ہوتی ہے, بعض اوقات یہ یوں لکھی ہوئی ہوتی ہے, یوں لکھی ہوتی ہے, ایسے لکھی ہوتی ہے. بہرحال تو ہر طرح سے یہ لکھی جاتی ہے. اگلی چیز کیا ہے, شد 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 یا شدہ. تو اس کا کیا فائدہ ہوتا ہے کہ جب یہ ہوتی ہے تو اس کی ادائیگی دو حروف کی ادائیگی ہے. تشدید کی ادائیگی میں اتنی تاخیر اور دیر ہونی چاہیے جتنی دو حرفوں کی ادائیگی میں ہوتی ہے, اور تشدید کو خوب مضبوطی کے ساتھ ادا کرنا چاہیے, جما کر. انا ہم اس کو ایسے کیوں کرتے ہیں؟ میں نے بھی آپ کو کہا نا دو حروف کی ادائیگی ہے, ایک تو ہے ان اور ایک ہے نا, تو یہ دونوں نون جب اکٹھے ہوئے تو اوپر شد آ گئی اور بن گیا ان نا, سمجھ آئی؟ تو اس کی ادائیگی دو حروف کی ادائیگی ہے. تو آپ کو یہ جو ادائیگی ہے اس کی شد کی بھی سمجھ میں آ گئی, سکون کی بھی سمجھ میں آ گئی. سکون کی ادائیگی کا یہ یاد رکھیں کہ یہ حرکت کی ضد ہے. سکون جو ہے یہ حرکت کی اپوزٹ ہے, حرکت میں آواز جاری رہتی ہے اور سکون میں کیا ہوتا ہے؟ آواز بند ہو جاتی ہے. سکون کی ادائیگی کا طریقہ یہ ہے کہ جب ساکن حرف کی آواز مخرج میں بند ہو جائے اس کے بعد ہی دوسرا حرف ادا ہو. اگر دوسرے حرف کے ادا ہونے سے پہلے ساکن حرف کی آواز مخرج میں بند نہ ہوئی تو یہ سکون کیا ہوگا؟ مشابہ حرکت کے ہو جائے گا. ایسے تو سکون ایسے محسوس ہوگا جیسے کہ آپ جو ہے وہ حرکت کی طرح اس کو ادا کر رہی ہیں. تو سکون کی ادائیگی میں دیر بھی نہیں ہونی چاہیے اور نہ ہی حرکت کی بو آنی چاہیے. جب سکون ادا کرے نا جیسے اس میں اس بات کا خیال رکھنے کی ضرورت ہے کہ نہ تو حرکت کی بو آئے اور نہ ہی زیادہ جو ہے وہ دیر آئے. جیسے اس کو بھی ہم ایک مثال سے پڑھ سکتے ہیں, جیسے انعمتا. تو انعمتا اگر اس کو نون کو تھوڑا سا آپ دیر کر دیں گی تو ایسا محسوس ہوتا ہے حرکت ادا کر رہے ہیں. انعمتا انعمتا آپ نے وہاں پہ ہولڈ کیا اس کے مخرج میں, انعمتا 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 ہے نا, تو اس سے جو ہے دوسرے چیز کی بو آنے لگتی ہے. اچھا ایک بات میں اور آپ کو چاہتی ہوں کہ بتاؤں, جو حروف ہیں نا ان کی دو قسمیں ہیں, کچھ حروف موٹے ہیں کچھ حروف باریک پڑے جاتے ہیں. ٹھیک ہے, کچھ حروف موٹے پڑے جاتے ہیں اور کچھ حروف جو ہیں وہ باریک پڑے جاتے ہیں. جو حروف موٹے پڑے جاتے ہیں ان کو عربی زبان میں مفخم کہتے ہیں, مفخم. اور یہ حروف ہیں خوا, سواد, دواد, خا, سواد, دواد, غین, توا, غین, توا, قاف اور زوئے. اچھا اس کا جب ہم نے اس کو یاد کیا تھا بحرین میں جب تجوید سیکھی تو بہت اچھا لگا کہ انہوں نے ہمیں اس کو اکٹھا کر کے یاد کرایا. انہوں نے کہا کہ آپ اس کو یوں یاد کریں, خصہ خصہ, دوسرا ضغطن, ضغطن, تیسرا قز. تو خصہ ضغطن قز کا مجموعہ جو ہے یہ حروف مفخم کہلاتا ہے, موٹا. یعنی یہ حروف جب آپ پڑھیں گی قرآن کی تجوید کی کلاس میں اور جب بھی قرآن کی تلاوت کے دوران تو یہ حروف آلویز موٹے پڑھے جاتے ہیں. آگے ان کی بھی پھر قسمیں ہیں کہ موٹے کے کتنے درجے ہیں اور سب سے موٹا حروف کون سا ہے, تو یہ انشاءاللہ پھر اور آئندہ اگلے مراحل میں پڑھا جا سکتا ہے. تو ابھی آپ نے اتنا یاد رکھنا ہے کہ خصہ ضغطن قز, ان کو حروف مستعلیہ بھی کہتے ہیں, حروف مفخم بھی اور حروف مستعلیہ بھی. تو جب آپ تجوید کی ٹیچر سے مختلف نئے نئے الفاظ سیکھیں سنیں اور سیکھیں تو پریشان نہ ہوا کریں. تھوڑی سی کوئی بھی جو تجوید کی کتابیں ہیں آپ ان کو بھی پڑھ سکتی ہیں, دیکھ سکتی ہیں. تو آپ کا یہ حروف مستعلیہ, مستعلیہ جو ہے یہ کیا ہے, ایسے حروف جو ادائیگی کے وقت اونچے ہو کے پڑھے جاتے ہیں, علو سے. ہاں ٹھیک ہے, اعلی یعنی اونچا کیا جاتا ہے اوپر تک نا. ان حروف کو پڑھنے کے لیے کیا ہے کہ سب سے زیادہ پر پڑھا جاتا ہے, پر بھر کر پڑھا جاتا ہے. اچھا ان کی ادائیگی میں ترتیب کیا ہے کہ سب سے زیادہ پر جو ہے وہ توا ہے, پھر سواد ہے, پھر دواد ہے, پھر زوا ہے, پھر قاف ہے اور پھر غین, اس کے بعد خا ہے. اور اگر ان حرفوں کے بعد الف آ جائے, ویسے ان حروف کے بعد الف آ جائے تو الف بھی جو ہے وہ ان حروف کے مراتب کے مطابق جو ہے وہ ادا ہوگا, پر ہوگا. پھر اب ہم یہ دیکھتے ہیں کہ مخرج کسے کہتے ہیں. مخرج کہتے ہیں نکلنے کی جگہ کو, جیسے ایگزٹ. یہ تو ہے لغوی معنی, لغت کے اعتبار سے آپ نے پڑھا ہی ہے نا, خرجا نکلنا اور اخرجا نکالنا. تو ان دونوں کو نکلوا دیا, کس نے؟ شیطان نے, ہے نا؟ تو اصطلاحی معنی کیا ہے کہ حرف کے نکلنے کی جگہ. ویسے تو ڈکشنری کے لحاظ سے معنی کیا ہے کہ کسی بھی چیز کا جو نکلنا ہے وہ خرجہ ہے, اور مخرج جہاں سے وہ چیز نکل رہی ہے, نکلنے کی جگہ. تو اصطلاحی معنی کیا ہے کہ حرف کے نکلنے یا ظاہر ہونے کی جگہ کو مخرج کہتے ہیں, اور حرف کا دوسرے سے واضح ہونا, ممیز ہونا, وہ بھی جو ہے مخرج کہلاتا ہے. اگلا سوال ہے کہ عربی میں حروف تہجی کتنے ہیں؟ قول مختار کے مطابق 29 حروف ہیں, اور بعض علماء کہتے ہیں کہ حروف کی تعداد 28 ہے. تو اس کی اختلاف کی وجہ کیا ہے کہ بعض علماء جو ہیں حمزہ اور الف کو ایک ہی حرف سمجھتے ہیں, کیونکہ دونوں کی آواز ایک ہی ہے نا, تو اور بعض ان کو الگ الگ دو حرف خیال کرتے ہیں. مخارج کتنے ہیں؟ 17 28 یا 29 جو حروف ہیں ان کے ایگزٹ کتنے ہیں؟ 17. اور یہ 17 جو مخارج ہیں اور 28 یا جو 29 حروف ہیں, یہ کتنی جگہوں سے نکلتے ہیں؟ اس کے لیے 5 جگہ ہیں, 5 جائے حروف, 5 جگہوں سے یہ نکلتے ہیں. سب سے پہلا ایگزٹ یا مخرج جو ہے وہ کیا ہے؟ جوف ہے. جوف, تو جوف جو ہے کسے کہتے ہیں؟ کہ منہ میں, منہ کا جو خالی حصہ ہے اس کو جوف کہتے ہیں. زبان اور تالو کے بیچ کا خالی حصہ جو ہے وہ جوف کہلاتا ہے. زبان اور تالو کے بیچ کا خالی حصہ جوف کہلاتا ہے, اور جوف ایک جگہ ہے, یعنی ایک مخرج ہے. جب ہم کہیں گے نا کہ جو ہے وہ پہلا مخرج جوف ہے, تو آپ نے یہ بات یاد رکھنی ہے کہ اس میں زبان یا ہونٹ یا حلق شامل نہیں ہے, بلکہ یہ زبان اور تالو کا جو بیچ کا خالی حصہ ہے نا, یہ جوف ہے. تو ایک یہ مخرج ہے, اور اس سے 3 حروف نکلتے ہیں, اور یہ 3 حروف جو ہیں حروف مدہ یا حروف علت کہلاتے ہیں. حروف مدہ یا حروف علت. تو حروف مدہ کیا ہیں؟ واو, یا اور الف. اور حروف مدہ کو یاد رکھنے کے لیے ایک بڑی اچھی مثال ہے, اور یہ جو ہے قرآن ہی کی مثال ہے, اور وہ کیا ہے کہ اوحینا یا پھر اوزینا. اوحینا یا پھر اوزینا. تو اب اس میں کیا ہے کہ یہاں پہ تینوں حروف مدہ جو ہے اوہینا کے اندر آئے ہیں. تو اوہینا الف, الف پر آپ پیش دیں, یعنی حمزہ بشکل الف, پھر واو, ہا, یا, نون اور الف. تو حروف مدہ کی پہچان کیا ہے؟ الف جو ہے اس سے پہلے زبر کا ہونا ضروری ہے. نون الف نا ہے نا, اوہینا, اس سے پہلے زبر کا ہونا ضروری ہے, اور خود جو ہے وہ خالی نظر آ رہا ہے. ٹھیک ہے. دوسری اس کی پہچان کیا ہے کہ وہ ساکن ہوگی, اور اس سے پہلے الف کے اوپر پیش ہوگی. او وہ کے اوپر اگر زبر آ جائے تو وہ حروف مدہ نہیں ہے, جیسے وہی ہے نا, تو یہ حروف مدہ نہیں ہے. وارسلنا, یہاں پہ واو جو ہے یہ حروف مدہ نہیں ہے. کیوں حروف مدہ نہیں ہے؟ اس لیے کہ اس کے اوپر حرکت ہے, تو واو کے اوپر حرکت تو ہوگی لیکن کیا حرکت ہوگی؟ ساکن، ساکن ہوگی. اور اس کے پہلے والے حرف کی حرکت کیا ہوگی؟ پیش، دمہ یا رفع کا ہونا جو ہے وہ ضروری ہے. اور تیسرا جو حروف مدہ ہے وہ کیا ہے؟ یا. تو یا کے لیے کیا ضروری ہے؟ کہ یا سے پہلے زیر ہونی چاہیے. شاباش. کہ یا پہ کے اوپر سکون ہو اور اس سے پہلے جو ہے وہ زیر کا ہونا ضروری ہے. اسی طرح اس کی ایک مثال نو ہی ہا بھی ہے. نو ہی ہا. اب یہ جیسے کہ آپ کو بورڈ پر بھی نظر آ رہا ہے کہ حروف مدہ جو ہیں وہ کلمہ واحد کے اندر ہیں. اس میں آپ دیکھیں کہ وا سے پہلے پیش ہے اور وا کے اوپر سکون کا ہونا ضروری ہے، لازم ہے. اور یا سے پہلے زیر ہے، کسرہ یا جر، اور یا کے اوپر جزم یا سکون کا ہونا لازم ہے. ہا جو ہے اس کے اوپر فتح ہے اور الف خالی ہے، یعنی الف سے پہلے کسی بھی حرف کے اوپر زبر کا ہونا ضروری ہے اور الف خود خالی ہوگا. نو ہی ہا. اسی طرح او زینا، یہ ایک مثال تھی. مجھے لگا کہ آپ لوگ پریشان شاید ہو رہے ہیں تو آپ کو باقاعدہ پھر دکھایا جائے لکھ کر، ٹھیک ہے؟ نوحیہا اوزینا. تو یہ مثالیں ہیں. ایک اور نقطہ ہے جو یاد رکھنے والا ہے کہ اگر و اور یا ساکن نہ ہو، جیسے ہوا ہے نا، یا پھر ہیا، تو پھر یہ کیا ہے؟ یہ حروف مدہ ہے کہ نہیں؟
نہیں
ہے. یہ بات یاد رکھنی ہے کیونکہ لوگ جو ہیں وہ ملا دیتے ہیں. تو وہ سے پہلے کیا آنا چاہیے؟ یا سے پہلے کیا آنا چاہیے؟ زیر. ہا سے الف سے پہلے کیا آنا چاہیے؟ زبر. اچھا اب ایک اور بات، یہ تو تھے حروف مدہ. اگر ان اعراب کے اور ان شرائط کے مطابق آئیں گے تو حروف مدہ ہیں، اگر یہ ان شرائط کے مطابق نہیں آتے پھر حروف مدہ نہیں ہے، ٹھیک ہے؟ مثلا میں آپ کے سامنے ایک مثال دیتی ہوں. جیسے سعیف، یا سے پہلے کیا آیا ہے؟
زبر.
یہ حروف مدہ ہے کہ نہیں؟ یہ کیا ہے؟ حروف لین. ان کو حروف لین کہتے ہیں. شاباش. یہ حروف نرمی سے پڑھے جاتے ہیں اور یہ بھی دو ہیں، ایک تو یا ہے اور ایک وو ہے. دوسرا جو ہے وہ وو ہے. تو یہاں پہ آپ دیکھ لیں کہ یا ہے. اگر یا حرف، ہم چاہتے ہیں یا حرف مد ہو، تو پھر اس سے پہلے کیا آنا چاہیے تھا؟ زیر آنا چاہیے تھی. تو جب اس سے پہلے زبر آ گئی تو پھر یہ کیا ہے؟ یہ حروف مدہ نہیں ہے لیکن حروف لین ہے. لین کا مطلب ہے نرمی کے ساتھ، لنتا، سافٹ، اس کو جو ہے وہ نرمی کے ساتھ پڑھا جائے گا. تو حروف لینا یا لین نرم حروف کہلاتے ہیں. اسی طرح ایک اور مثال ہے خیر، ہے نا؟ تو یا سے پہلے کیا ہے؟ زبر ہے، خیر. اسی طرح یعنی یہ آپ کو سمجھ آ گئی نا، یا کی دو مثالیں تھیں، اب و کی چاہیے، خوف. یہ دونوں مثالیں میں نے کس سورت سے لی ہیں؟ سورت قریش سے. لِإِيلَافِ قُرَيْش، ہے نا؟ إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ الَّذِي أَطْعَمَهُمْ مِنْ جُوعٍ وَآمَنَهُمْ مِنْ خَوْفٍ. ٹھیک ہے؟ تو یہاں پہ بھی واو سے پہلے فتح ہے، زبر ہے. تو یہ دونوں واو اور یا کون سے حروف ہیں؟ حروف لین ہیں. اور نو ہی ہا، یہ والے حروف کون سے حروف ہیں؟ حروف مدہ ہیں. تو حروف مدہ کہاں سے نکلتے ہیں؟ جوف سے نکلتے ہیں. اور جوف کس کو کہتے ہیں؟ منہ کا خالی حصہ. شاباش. بیچ کا حصہ، خالی حصہ. اس کے بعد تو ہم نے پہلا مخرج پڑھا، اور پہلے مخرج سے حروف کتنے نکلے؟ تین. پہلے مخرج کا نام کیا ہے؟ جوف. आप लोग जरा बहुत डरे डरे से लग रहे हैं, है ना? आप सबको माशाल्लाह तजवीद आती भी है, तो बाकी ये कि अब समझ भी आ रही है, नहीं आएगी तो आप पूछ भी सकती हैं, परेशान होने की कोई बात नहीं है। असल बात क्या है, मन जद्दा वजादा, जिसने मेहनत की उसने पा लिया। तो दूसरी बात, दूसरा जो मखरज है, अब हम जो पढ़ना चाहते हैं कि दूसरी चीज जहां से बहुत से हरूफ निकलते हैं वो है हलक। हलक, हलक से, हलक के अंदर मखरज कितने हैं? तीन। हरूफ कितने निकलते हैं? छह। आपको बोर्ड पर भी ये लिखकर जो थे वो दिखाए थे। तो इसमें सबसे पहले जो है हम ये देखते हैं कि वो हरूफ जो के हलक से निकलते हैं छह हैं, इनमें हमजा हा, आयन हा और गैन हा है। तो हमजा हा ये मखरज नंबर दो है। हमजा हा ये सीने की तरफ वाला हिस्सा है, इसको अक्सर हलक भी कहते हैं। जैसे हलक आप देखें, आप अपना महसूस करें, यहां से लेकर यहां तक है ना, तो वो हिस्सा जो सीने की तरफ है, यहां पे हलक के तीन हिस्से हो गए, एक ये सबसे ऊपर वाला, फिर एक दरमियान वाला, मिडल वाला और एक सबसे एंड वाला। तो ये एंड वाला जो सीने की तरफ है उससे क्या निकलता है? हमजा और हा। जो मिडल है वस्ते हलक भी उसको कहते हैं, हलक का दरमियानी हिस्सा, उसे निकलता है आयन और हा। तीसरा है गैन और खा, ये मखरज नंबर चार है और इससे दो हरूफ निकलते हैं। ये हलक का मुंह की तरफ वाला हिस्सा, मुंह का एंड हो रहा है और हलक का स्टार्ट हो रहा है। हाँ, तो ये है, ठीक है, इसको अदनल हलक कहते हैं, अदना करीब, ठीक है। अक्साए हलक, वस्ते हलक और अदना हलक। तो आप इसको यू भी याद कर सकती हैं कि सीने की तरफ वाला हिस्सा, दरमियान वाला हिस्सा हलक का, और हलक का मुंह वाला हिस्सा, यानी आखिर, दरमियान और इब्तदा, दोनों तरह से आप बात जो है वो कर सकती हैं। तो आखिर हलक से हम इसको क्यों शुरू करते हैं, इसकी क्या वजह है? इसलिए करते हैं कि आवाज अंदर की तरफ से मुंह की तरफ फिर बाहर निकलती है, अंदर की तरफ से स्टार्ट होती है। ये इसको याद करने के लिए भी सहूलत है कि जब हरूफ हल्की आप पढ़ें और हरूफ हल्की को याद करें, तो हम जो है वो जो हलक का वो हिस्सा जो सीने की तरफ है वहां से याद करें। और उसको याद करने का मकसद क्या है कि हलक से इब्तदा इसलिए की जाती है कि आवाज अंदर की जानिब से मुंह की तरफ बाहर निकलती है, ठीक है जी। हाँ, तो अब इंशाल्लाह आपको इस टिप से ये बात याद रहेगी कि यहां से क्यों शुरू करना है, कि आवाज जो है यहां से आती है और फिर बाहर मुंह की तरफ जो है वो निकलती है। तो अभी तक हमने मखरज कितने पढ़े? चार। और जो है वो चार से हरूफ कितने पढ़े? नौ। और जगह कितनी पढ़ी? दो, दो जौफ और हलक, पांच स्पेसिस है, सिर्फ प्लेसेस हैं, पांच जगहों से हमें ये हरूफ मिलेंगे, ठीक है। और उनमें एग्जिट कितने हैं? 17, ठीक है। तो सबसे पहले हमने जॉब को पढ़ा और एक मखरज में से तीन हरूफ मिले, हरूफ मद्दा। फिर हमने हलक को पढ़ा, हलक के मखरज तीन थे और उससे हमें हरूफ मिले छह, सिक्स। अब अगला जो खास जगह है वो है अल्लिसान। लिसान, लिसान जो है इसके अंदर 10 एग्जिट है भी चौड़ी सी ना, वैसे भी खतरनाक बहुत है, यूं कहने को गोश्त का छोटा सा लोथड़ा, लेकिन पूरी जिंदगी पर हुक्मरानी करता है। जबान से जब बोलते हैं और तेज तेज बोलते हैं और सोचे समझे बगैर बोलते हैं, तो बाज़ोकात ऐसे जख्म लगाते हैं और बाज़ोकात उसका ऐसा गलत हम इस्तेमाल करते हैं कि फिर जो है इन जख्मों को भरना और जबान से निकले हुए हरूफ जो बगैर सोचे बोलते हैं उनको वापस लाना बहुत मुश्किल हो जाता है। तो जबान से सबसे ज्यादा जो एग्जिट है वो जबान की है, वो है 10, और सबसे ज्यादा लेटर भी जबान से निकलते हैं, ठीक है, वो है 18, 18। और जबान के भी हलक की तरह तीन हिस्से कर लें, इसको भी आखिर जबान से शुरू करें। आपने याद रखना है कि जब शुरू करना है ना किसी भी जगह के मखरज को, किसी भी जगह से जो मखरज निकल रहे हैं, तो लास्ट से शुरू करना है। यूं नहीं कि जबान तो नोक से भी शुरू होती है, नोक से क्यों ना कर ले, नहीं, एंड से करना है। हलक को हमने कहां से शुरू किया? एंड से किया। जबान का एग्जिट और उसके हरूफ कहां से पढ़ने शुरू करेंगे? एंड से, आखिर से। तो आखिर जबान यानी जबान की जड़ से और जबान की छत जो है के अंदर के हिस्से से काफ निकलता है। अक, आप महसूस करें। अच्छा, किसी भी हरफ के मखरज को मालूम करने का तरीका क्या है? कैसे पता चले कि उसका मखरज जो है वो क्या है? हमेशा इसका बड़ा आसान तरीका है कि उस हरफ को जो है वो साकिन कर दे और उससे पहले हमजा लगाकर उस पर हरकत दे दे। अब काफ है, इसका हम एग्जिट मालूम करना चाहते हैं, तो मालूम करने का तरीका क्या है कि इस हरफ को साकिन कर दें और शुरू में हमजा हमजा के ऊपर जबर दे दें, फतहा दे दें। तो जहां आवाज रुक जाए वो जगह ही इस हरफ का मखरज है। जैसे अब यहां आवाज महसूस हो रही है, ठीक है, अद, और आगे थोड़ी महसूस हो रही है। अब है अक, आवाज कहां चली गई? गले के अंदर एंड पे चली गई। तो ये जबान की जड़ है जहां से निकल है। अक, फील हो रहा है, आप अपने हाथ भी साथ साथ लगा सकते हैं। अक बोले, सब मिलकर बोले, अक। तो ये जबान का आखिर है। तो जबान के आखिर से काफ निकलता है, काफ के मखरज से जबान के सामने की तरफ परजीब के बाहर के हिस्से से काफ निकलता है, काफ के थोड़ा सा और आगे जो है वो कैफ निकलता है, यानी काफ की जगह से जरा नीचे मुंह की जानिब हटकर इससे कैफ अदा होता है। एक, अब फील करें, एक बोले और उसके बाद बोले अक, दोनों में फर्क लग रहा है ना? अक के वक्त हमें लग रहा है आवाज थोड़ी आगे आ रही है और अक की दफा आवाज पीछे जा रही है। तो ये था मखरज नंबर 6, मखरज नंबर 6 था। अब इसके बाद हमने जबान के तीन हिस्से किए थे, ठीक है, जबान के आखिर से हमें कितने हरूफ मिले? दो मिले, काफ और कैफ। इसके बाद जो है जबान के दरमियान में आ जाइए, दरमियाने जबान से जीन, शीन और या निकलती है, जीन, शीन, या। ये जबान के दरमियान में से निकलते हैं। और क्या होता है कि जबान का दरमियान ऑपोजिट ऊपर तालू के साथ जब लगता है तो ये निकलते हैं तीन हरूफ। जैसे बोले अज, अश और आई, तो जबान ऊपर जाके, जबान का मिडल ऊपर तालू के साथ जाके लग रहा है, तो हमें तीन लेटर और मिले। तो याए मुतहरिका, या के ऊपर हरकत का होना जरूरी है। फिर इसके बाद जो है ये जो है ना जीन, शीन और या, ये तीनों हरूफ आपको सबकी समझ में आ गए? इसके बाद जो है आगे क्या है कि एग्जिट नंबर यानी मखरज नंबर क्या है? 8 है। जबान के बाएं किनारे और बाएं जानिब के ऊपर के अदराज से दुआब निकलता है, दुआब। अब दुआब। तो ये कहां से निकलता है? जबान के बाएं किनारे से, और बाई जानब के ऊपर की जो अदरास है यानी दाढ़े हैं वहां से ये निकलता है द्वाद। यूं भी कह सकती हैं जबान का जो ये किनारा होता है ना, इसकी साइड, इसको करवट भी कहते हैं, कि जबान की साइड जब बाएं तरफ वाले ऊपर की पांच दाढ़ों से लगती है तो द्वाद निकलता है। तो यानी अदरासे उलिया के साथ, तो इसको द्वाद को दाई तरफ से भी निकाल सकते हैं और बाई तरफ से भी वैसे निकाल सकते हैं, है ना। लेकिन दाई तरफ से निकालना जो है वो क्या है, बहुत मुश्किल है। अब ज्यादातर बाई तरफ से ये निकाला जाता है और ये काफी मुश्किल लफ्ज है जो भी हरूफ है, क्योंकि इसकी अदायगी में कुछ लोग इसको जो है वो जोए की तरह पढ़ते हैं और कुछ लोग जो है इसको दाल की तरह पढ़ते हैं, और हजरत उम्र फारूक रजी अल्लाह ने इनको दोनों तरफ से निकाल लेते थे आराम से, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी। तो बहरहाल, तो जबान की जो साइड है, जबान की करवट, उसका दायां या बायां किनारा, तो जब ये जो जो ये जो हमारी अदरास है ना, दाढ़े, इनके बिलमुकाबिल है, इसको ही उनके साथ जब लगाते हैं तो ये दुआ जो है वो निकलता है। अच्छा, इसके बाद जो है हम अगली बात जो है वो क्या है कि जो सीधा याद रखने वाली है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे फरमाया था कि मैं सबसे ज्यादा फसाहत के साथ दुआ को अदा करता हूँ। अना अफसहु मिन नतक बिद्दुआद, कि दुआ की अदायगी में मैं सबसे ज्यादा फसीह हूँ, सबसे ज्यादा मैं अच्छा इसको अदा कर लेता हूँ। और हजरत उमर रज़ी अल्लाह अन्हु को मैंने आपको बताया वो दोनों तरह से अच्छी तरह अदा कर लेते थे। फिर है एग्जिट नंबर 9, यानी नामा मखरज, जबान की इब्तदा या नोक ऊपर के दांतों, ऊपर के दांतों का क्या नाम है, सनाया उलिया, सनाया उलिया के मसूड़ों से जब लगती है तो फिर लाम निकलता है। लाम अल इल उल, महसूस हो रहा है ना कि जबान की जो करवट का की नोक है, यानी जबान का जो बिल्कुल टिप है, इसका हिस्सा जब ऊपर की एक दाढ़ और दांतों के मसूड़ों से जब लगता है तो लाम निकलता है। अल इल, आप बोले ना सब लोग, अल इल उल। अच्छा, फिर एग्जिट नंबर 10 है, लाम की जगह से लेकिन एक दाढ़ कम होकर जब ऊपर वाले तीन दांतों के मसूड़ों से लगे तो इससे नून अदा होता है। इसको हम यूं भी कह सकते हैं कि नून का मखरज जो है वो लाम के मखरज से जरा नीचे होता है। आसानी के लिए आप यूं भी कह सकती हैं कि नून का मखरज लाम के मखरज से जरा नीचे होता है। कैसे? अन इन उन। तो इसके बाद जो है एग्जिट नंबर 11 है, जबान के किनारे की पुश्त जब ऊपर वाले जो सनाया उलिया और उनके साथ एक और उससे लगे तो इससे रा निकलता है। जब ऊपर वाले तीन दांतों के साथ जब लगते हैं, सनाया उलिया नहीं, उससे जरा हटकर, यानी रा नून के मखरज के जरा सामने की तरफ है। अर पहले लाम है, फिर उससे जरा हटकर नून है, फिर उससे जरा हटकर जो है वो क्या है, रा है। अर इर उर। अर इर उर, तो जबान की नोक और सनाया उलिया से अनियाब तक का मसूड़ा आप यूं भी याद कर सकती हैं, अगर दांतों के नाम अब आपको याद है तो, जबान की नोक और सनाया उलिया से अनियाब तक का मसूड़ा, मगर इसमें जबान की पुश्त का भी दखल है, क्योंकि रा की अदायगी जो है उसके करते वक्त क्या होता है कि बाज़ औक़ात जबान जो है थोड़ी सी हटती भी महसूस होती है। फिर इसके बाद जो है अगला एग्जिट है नंबर 12, जबान की नोक और सनाया उलिया की जड़, इससे तीन हुरूफ निकलते हैं, ता, दाल और त्वा। ता, दाल और त्वा, जैसे पढ़ भी सकती हैं आप, अत, एत, उत। दूसरा कौन सा है? अद, एद, उद। और तीसरा कौन सा है? अक, एफ, उत। इसके बाद एग्जाम्पल नंबर 13 है, इसका मखरज जो है वो सा, जाल, ज़ा। जबान की नोक और सनाया उलिया का किनारा, जबान की नोक और सनाया उलिया का किनारा। जबान की नोक का ऊपर का हिस्सा सनाया उलिया के किनारे से मिलना चाहिए और जबान की नोक जरा सी बाहर नजर आए तो ये हरफ जरा अच्छी तरह अदा होता है। आप देखें, अस, इस, उस। बोले सब लोग, अस, इस, उस। जबान की नोक का किनारा थोड़ा सा बाहर आना चाहिए और सनाया उलिया का कहाँ जाके लग रहा है? हाँ, सनाया उलिया के किनारे को जाके लग रहा है। इसी तरह अज, इज, उज। इसी तरह ज़ा है, अज, इज, उज। फिर 14 नंबर एग्जिट है, यह है जबान की नोक और सनाया उलिया और सनाया सुफला दोनों का किनारा। उलिया और सुफला, ऊपर और नीचे के जो दो दांत है ना, उन दोनों का किनारा। इससे निकलता है ज़ा, सीन और स्वाद। बोले सब लोग, अज, इज, उज, अस, इस, उस, अस, इस, उस। फिर एग्जिट नंबर 15 है, इसमें नीचे के होंड का तरी वाला हिस्सा और सनाया उलिया का किनारा। नीचे के होंड का तरी, तरी किसको कहते हैं? गीला, गीला। नीचे के होंड का जो गीला हिस्सा है, अंदरूनी हिस्सा, इसको बाज लोग जो है वो बहरी भी कहते हैं। बहर समंदर यानी पानी होता है और बर्री खुश्की होती है। तो नीचे के होंड का तरी वाला हिस्सा और सनाया उलिया का किनारा, तो इससे क्या निकलता है? फा निकलता है, फा निकलता है। अफ, इफ, उफ। सही है? यानी यूं भी कहते हैं बाजों के नीचे के होंड के पेट से, उसके ये पेट है ना, बटन से, तर हिस्से से ऊपर के दो दांत जो हंसने के वक्त नजर आते हैं, ये फा निकलता है। फिर इसके बाद जो है मखरज है बा, मीम और वाओ का, बा, मीम और वाओ का। बा जो है ये दोनों होंठों की तरी वाले हिस्से से और मीम दोनों होंठों के खुश्की वाले हिस्से से निकलती है। होंठों का खुश्की वाला हिस्सा कौन सा है? होंठ का ये बाहर का हिस्सा है ना, और हमें महसूस भी होता है कि जब दोनों होंठों को मिलाते हैं, जो खुश्क जगह है होंठों की, तो उससे क्या निकलता है? मीम निकलता है। अम, इम, उम। और बा के लिए आप देखें कि गीला हिस्सा जो तरी वाला हिस्सा है, बरी, बहरी, यानी गीला हिस्सा बहरी और जो ड्राई है उसके लिए बरी, खुश्की हिस्सा। तो गीले के लिए क्या निकलेगा वहां से? बा, अब, इब, उब। थोड़ा सा गीला हिस्सा जो है वो होंठों का हम मिलता है, तो ये जो है वो बा निकलती है। तो वो दोनों होंठों के अधूरा मिलाने से अदा होता है कि दोनों होंठ गोल करें तो वो निकलता है। कैसे करेंगे आप? ऊ, ई, ऊ, है ना, तो इससे जो है वो निकलता है। तो हम इसको याद रख सकते हैं इस तरह भी कि मखरज नंबर 16 से जो हमें हरूफ मिल रहे हैं बा मीम और वा, तो बा जो है ये बंद होंठों के गीले हिस्से से, मीम बंद होंठों के खुश्क हिस्से से, और वो जो है वो होंठों को गोल करने से। फिर इसके बाद जो है आखिरी जो मखरज है वो क्या है, गुन्ना का मखरज है, खैशूम, नाक की जो जड़ है, नाक का बांसा, इससे गुन्ना निकलता है, इससे हरूफे गुन्ना। हरूफे गुन्ना कितने हैं? दो। कितने हैं हरूफे गुन्ना? मीम और नून, ये दो हैं। तो आवाज को थोड़ी देर नाक में ठहरा कर गुंदनी आवाज में पढ़ने को गुन्ना कहते हैं, इसको नेजल साउंड भी जैसे कहते हैं। नून और मीम डबल हरकत वाले हरफ पर होता है, जैसे इसको एक हरकत की बजाय दो हरकत के बराबर जो है ना आवाज को इसके मखरज में होल्ड किया जाता है, इन्ना अन्ना, है ना। तो ये है कि 17वां मखरज। तो अब हम जो है वो इसको इस तरह भी याद कर सकते हैं कि पांच जगह से जो है वो हरूफ निकलते हैं, और पहला जो जगह है वो है जौफ, दूसरी जगह क्या है हलक, तीसरी क्या है जबान, चौथी क्या है शफातैन, और पांचवी खैशूम। तो मैं ये सोच रही थी ऐसे भी पांच हाथ की पांच उंगलियां है ना, तो ऐसे भी याद कर सकते हैं कि पांच जगहों से निकलते हैं। तो पहली क्या है जौफ, जौफ में मखरज कितना है एक, हरूफ कितने निकलते हैं तीन, और वो कौन से हरूफ हैं, हरूफ है मद्दा। दूसरी जगह कौन सी है हलक, हलक में जो है वो मखरज कितने हैं तीन, हरूफ कितने निकलते हैं छह, ठीक है ना। तो इस तरह हमें जो है वो याद होंगे, और हरूफ जो निकलते हैं वो कौन कौन से हैं, हमजा हा आइन हा गैन हा, और इनको हरूफे हल्की भी कहते हैं क्योंकि ये हलक से निकलते हैं। इसके बाद जो है तीसरी जो जगह है जहां से हरूफ निकलते हैं वो जबान, जबान के लिए आप ये ले ले है ना, तो आप अपनी हथेली ले ले, जगह के लिए हमने पांच उंगलियां ले ली, और अब इसको पूरा इकट्ठा कर ले तो आप देख लें। और हमने जो पहला मखरज है वो किसका मखरज है, जबान, अच्छा जबान के लिए भी हमने हरफ निकालना कहां से है, एंड से, जबान की जड़ से, ठीक है। तो जबान की जड़ से जो हमें हरफ मिल रहा है वो क्या है, ये बात याद रखनी है कि जबान की जड़ हलक के ऊपर के तालू के आखिरी हिस्से से लगती या मिलती है, जैसे इसके ऊपर की जगह से, तो काफ निकलता है, और काफ के मखरज के साथ ही मुंह की जानिब जरा हटकर, जैसे ये काफ है आप देखें, ये काफ है, इसके बाद यहाँ पे काफ, अब मुंह की तरफ हम जा रहे हैं ना, तो यहां से क्या निकलता है, कैफ निकलता है। तो हमें जो है वो जबान के अंदर 10 एग्जिट हैं, है ना, और उसमें से हरूफ कितने चाहिए हमें, 18। तो जबान की जड़ से एक मिला काफ, उससे जरा हटकर मुंह की तरफ मिला कैफ, दो हो गए। इसके बाद जबान के मिडल में आप आ जाए, आपको नजर आ रहा है, जबान के मिडल में आ जाए, यहां से हमें तीन मिलेंगे, जीम शीन या। तो जबान का वस्त ऊपर तालू के वस्त जाके मिलता है, और जीम शीन और या की दफा याद रखना, इसको गैर मद्दिया कहना है, या गैर मद्दिया, इसमें मद नहीं है, मद वाली या कहां से निकलती है, मद वाली हरूफ मद्दा जॉब से निकलती है, क्या हो गया, अलिफ और या हरूफ मद्दा कहां से निकलते हैं, जॉब से। तो मद वाली या तो वहां से निकलती है जॉब से, और या ये गैर मद्दिया कहां से निकलती है, जबान के वस्त से, हाँ जबान के दरमियान से निकलती है, और कौन कितने हरूफ निकलते हैं, जीम शीन या, ये कितने हो गए, अब हमें मिलके कितने, पांच, पांच मिल गए, और जगह कितनी हुई, तीन हो गई ना, पहली काफ थी, फिर कैफ थी, तीसरी मिडल हो गई, अब चौथा है दाद, कि जबान का किनारा दवाहिक से नवाजिस तक लगे, दवाहिक तवाहिन और नवाजिस को के मजमुए को अदरास कहते हैं, अदरास दाढ़ों को कहते हैं ना, तो ये कितने होते हैं? दवाहिक, सवाहिन और नवाजिज, ये सारे के सारे, इनको अदराज कहते हैं। और इसका मखरज सबसे ज्यादा लंबा है, किसका? दुआद का। हाँ, इसके अंदर इस्तफालत पाई जाती है, इसका मखरज दराज है। ठीक है, तो अब हरूफ कितने हो गए? छह हो गए, शाबाश। इसके बाद जो है अगला है लाम। अब पहले हमने जबान का आखिर लिया, फिर मिडल लिया, फिर जबान का किनारा और उसके साथ अदरास ली। अब हम जबान की आ रहे हैं नोक की तरफ, थोड़ा सा जबान का किनारा, जबान के अगले हिस्से के साथ, यानी उसकी नोक के साथ थोड़ा सा किनारा और थोड़ी सी नोक। ये जो है क्या करती है? दवाहिक से सनाया तक के मसूड़ों के साथ जब मिलती है तो लाम निकलता है, अल। आप फील भी करें, अल है ना, तो ये हो गया। इसी तरह फिर नून है, जबान की नोक सिनाया उलिया की जड़ और ऊपर के तालू से लगती है, ये भी लाम के मखरज से बहुत करीब है, अन। फिर रा है, ये जबान की नोक सिनाया उलिया के साथ लगती है, जबान की नोक थोड़ी सी जबान की पुश की तरफ भी माइल होती, महसूस होती है। नून का मखरज रा के मखरज के करीब है, ठीक है ना? तो रा का मखरज नून के मखरज के करीब है, नून का मखरज लाम के मखरज के करीब है, तीनों करीब करीब है। यानी लाम के करीब नून निकलता है, नून के करीब रा निकलती है। आप देखें, अल, अन, अर, महसूस हो रहा है आपको? थोड़ा थोड़ा फर्क लगता चला जा रहा है। तो इसके बाद जो है क्या है? त्वा, दाल और ता। तो जबान की नोक सनाया उलिया की जब जड़ से लगती है तो ये निकलती है, त्वा और दाल में कलकला भी होता है ना, और ता में कलकला नहीं होता। तो ये इनका मखरज भी जो है वो त्वा, दाल और ता। तो आपको पता चल ही रहा है कि ये कितना करीब है और कहाँ से ये मिल रहा है। फिर इसी तरह स्वाद, सीन, जा है, तो जबान की नोक सनाया उलिया और सनाया सुफला के दरमियान में जब आ जाती है ना। और फिर क्या है? जोए, जाल और सा। तो जबान की नोक सनाया उलिया के किनारे से लगती है और बल्कि थोड़ी सी बाहर अगर निकल आए तो आसानी से और अच्छा अदा हो जाता है, जरा सी। ठीक है, तो अब हम जबान का जो जगह है ये हो गई, क्या हुआ इसको? मुकम्मल हो गए। और हुरूफ कितने मिले हमें? 18। और जो होंठ हैं, होंठों से, शफातैन से हमें कितने एग्जिट मिले? दो, एक उसका गीला हिस्सा, एक उसका खुश्क हिस्सा। गीले वाले को अंदरूनी हिस्सा भी कह सकते हैं और जो खुश्क हिस्सा है उसको बैरूनी हिस्सा भी कह सकते हैं। इससे हमें जो हरूफ मिल रहे हैं वो क्या है? एक फा मिल रहा है ना, ये गीली जगह से मिल रहा है, और मीम मिल रहा है। ठीक है, तो फा मिल रहा है, मीम मिल रहा है और बा मिल रहा है, और कौन सा मिल रहा है? वाव मिल रहा है। तो ये चार हरूफ जो है हमें होंठों से मिल रहे हैं। तो खैशूम में एग्जिट कितना है? एक। और इसमें जो है वो हरूफ कितने मिल रहे हैं? दो। तो ये है नून और मीम मुशद्दिद। तो आपको पता चल गया कि जो है वो हुरूफ जो हैं 28 या 29, इनके एग्जिट कितने हैं? मखारिज 17। और ये कितनी जगहों से निकलते हैं? पांच जगहों से। ये भूलना नहीं है, इसके लिए मैंने आपको हाथ की मिसाल दी है। आप हाथ के ऊपर जो है वो यानी उससे भी आप याद कर सकते हैं, क्योंकि तस्वीरें और चार्ट्स वो भी सब अहम है, लेकिन हाथ से ही आप बात को याद रख सकती हैं। दूसरा ये कि अगर जबान के भी हुरूफ को शुरू करना है तो एग्जिट उसका कहाँ से शुरू करना है? एंड से। हलक से हुरूफ या उसका एग्जिट शुरू करना है, कहाँ से शुरू करना है? एंड से। सबसे ज्यादा हुरूफ हमें कहाँ से मिलते हैं? जबान से। और सबसे कम हुरूफ हमें कहाँ से मिलते हैं? खैशूम से, है ना? खैशूम से सिर्फ दो मिलते हैं। खैशूम के बाद फिर कहाँ से मिलते हैं? जौफ से, वहां से तीन मिलते हैं। जौफ के बाद फिर हमें कहाँ से मिलते हैं? शफतैन से चार मिलते हैं। और उसके बाद कहाँ से मिलते हैं? हलक से छह मिलते हैं। और सबसे ज्यादा जबान से मिलते हैं, जो 18 है। तो आप इसको यूं भी याद रख सकती है कि जबान का तो है भी बड़ी, और कहीं उसका मिडल है, कहीं उसका एंड है, कहीं उसका किनारा है, तो मुख्तलिफ जगह से ये हरूफ जो है मिलते हैं। तो अगर आपसे पूछा जाए जाए हरूफ कितनी है, जाए हरूफ कितनी है? 5। मखारिज कितने हैं? 17। मखारिज कितने हैं? 17, 17। हुरूफ कितने हैं? 28 या 29। इख्तलाफ की वजह क्या है? शाबाश, हमजा और अलिफ का फर्क। अच्छा, मखरज कहते किसको हैं? हरफ निकलने की जो जगह है, और दूसरा ये कि हरफ का दूसरे हरफ से मुमय्यज होना। ठीक है, अच्छा आप मुझे ये बताएं कि मखरज को मालूम करने का तरीका क्या है? एक बताए, एक कोई बताए जी, हरफ जिस हरफ का। शाबाश, मखरज को मालूम करने का तरीका क्या है कि उसको जो जिस हरफ का मखरज एग्जिट आप मालूम करना चाह रही हैं उसको साकिन कर दें, खामोश है ना, साकिन सुकून दे दें उसको, और उससे पहले वाले हरफ पर जो है वो जबर दे दें, यानी अलिफ ले ले, हमजा ले ले और उस पर जबर दे दे। तो अज, अक, अब, तो उसका मखरज जो है हमें पता चल जाएगा। अच्छा दूसरा मुझे आप ये बताएं कि अगर हम तजवीद के तरतीब के खिलाफ पढ़ेंगे तो फिर हमें इसका क्या नुकसान होगा? हाथ खड़ा करें, मैं जिससे पूछूं ना मेरे सवालों का जवाब दें, और मेरे सारे सवाल आज के लेक्चर पर मुश्तमिल हैं। जी आप बताएं। शाबाश, उनके मानी में बदल जाएंगे, मसलन शाबाश, बिल्कुल सही। अच्छा दूसरा मुझे ये बताएं कि तिलावत के कितने मरातिब हैं, तिलावत के कितने दर्जे हैं? लुबना, शाबाश,
ठीक,
शाबाश, शाबाश, मुतवसत। तो आप इसको यूं भी याद रख सकती हैं कि तीन इसके मरातिब हैं, तरतील, हदर और तदवीर। तो तरतील में आराम के साथ, तेजी से नहीं, आराम से, और तमाम जो भी हुरूफ की हुकूक है, जो मानी है, जो तदब्बुर है, उन और सिफात की अदायगी करते हुए, ठीक है ना। तो जो हदर है इसमें क्या है कि जल्दी, सुरा सुरा, इसरा, और तदवीर में क्या है कि मुतवसत, दरमियान के साथ जो है इसको पढ़ना है। तो ये है इसके मरातिब। तो तजवीद का मौजू क्या है जी, आप बताएं शकीला। शाबाश, कुरान और हदीस इसका मौजू है, और इसके अलावा हमें इसका फायदा क्या होगा पढ़ने का, इसका फायदा जी आप बताइए। इंशाल्लाह, यानी दुनिया में भी कामयाबी फौज मिलेगा और आखिरत में भी हमें सआदत मिलेगी, रब की रजा जो है वो मिलेगी इंशाल्लाह। तो इसके अलावा जॉब किसे कहते हैं, जॉब किसे कहते हैं जी शमशाद, आप बताएं। शाबाश, मुंह का जो खाली हिस्सा है उसको जॉफ कहते हैं। क्या इसमें थोड़ी सी जबान को भी शामिल कर सकते हैं? नहीं। होंठों को कर सकते हैं? नहीं, किसी को भी नहीं शामिल कर सकते हैं। तो शफातैन को शफातैन क्यों कहते हैं, शफातैन को शफातैन क्यों कहते हैं जी? शाबाश, ये दो है ना, तो या नून, दो होंठ है, ठीक है, शफातैन सही है। तो खैशूम का ताल्लुक किससे है, बड़ा मुश्किल सा मोटा सा लफ्ज, अजीब सा लग रहा है ना जी, आप नजमा, नाक का बांसा, हाँ, जो नाक का अंदरूनी हिस्सा है जहां से नेजल साउंड निकलती है और इससे दो हरूफ जो है वो निकलते हैं। तो ये था आज का हमारा सबक जिसमें हमने इल्म तजवीद और इसके मुतल्लिक मुख्तलिफ बातें जो है वो पढ़ी। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।